से दिलवाएगी तुमको जन्नत नमाज।
الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله
الصلاة والسلام عليك يا رسول الله
وعلى آلك وأصحابك يا حبيب الله
وعلى آلك وأصحابك يا حبيب الله
الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله
وعلى آلك وأصحابك يا نور الله
سرکار مدینہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا تم جہاں بھی ہو مجھ پر درود پڑھو بے شک تمہارا درود مجھ تک پہنچتا ہے صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم پیارے پیارے بچوں اور مدنی چینل کے ناظرین آپ کو ایک بار پھر ہم اپنے پروگرام آئے نماز سیکھے میں خوش آمدید کہتے ہیں. ہمارے پروگرام کا نام کیا ہے؟ جو بچے ہمیں اسکرین پر دیکھ رہے ہیں انہیں بھی کہیں آئے نماز سیکھیں, کہیں انہیں ذرا ہاں. پیارے پیارے بچوں دیکھیں ہمارے ساتھ جو بچے موجود ہیں وہ بھی آپ کو دعوت دے رہے ہیں آئے نماز سیکھیں. تو جو پروگرام کا نام ہے وہی ہمارا پروگرام ہے, یعنی ہم پروگرام کے اندر آپ کو نماز سکھانے کی کوشش کرتے ہیں. تو یہ ہمارے بچے آپ کو دعوت دے رہے ہیں کہ آئیں ہمارے ساتھ نماز سیکھیں. ہم نماز سیکھنے کے لیے یہاں موجود ہیں, نماز کے مسائل سیکھنے کے لیے یہاں پر موجود ہیں, اور اپنی نماز کی غلطیوں کو دور کرنے کے لیے ہم سب یہاں پر موجود ہیں. تو نماز سیکھنے کا سلسلہ ہوگا, بڑی اہم ترین گفتگو ہوگی, بڑی اہم ترین باتیں ہوں گی. آپ نے توجہ کے ساتھ اس پروگرام کو دیکھنا ہے. اگر اپنی نماز کی غلطیوں کو دور کرنا چاہتے ہیں اور اپنی نماز کو مزید بہتر بنانا چاہتے ہیں تو پروگرام کو اول تا آخر اسٹارٹ سے اینڈ تک دیکھنے کی نیت کر لیں. انشاءاللہ اس کی بہت ساری برکتیں ہم سب کو نصیب ہوں گی. آپ کو معلوم ہی ہوگا کہ ہمارے پروگرام کے اندر ہم بہت ساری باتیں اہم ترین سوال جواب کی صورت میں بھی سیکھتے ہیں, اگر ضرورت پڑتی ہے تو کچھ چیزوں کا پریکٹیکل بھی کیا جاتا ہے, اور اس طریقے سے ہم اپنی نماز کو بہتر بنانے کی کوشش کرتے ہیں. نماز کی کچھ شرائط ہیں اور کچھ فرائض ہیں. ہم پہلے بھی اس پر تھوڑی سی گفتگو کر چکے ہیں, لیکن مزید آج اس حوالے سے کچھ گفتگو کرنی ہے کہ نماز کی شرائط کیا ہے اور نماز کے فرائض کیا ہیں اور ان کو کس طرح سے ادا کرنا ہے, نماز میں ان کی امپورٹینس کیا ہے, ہم نے اس چیز کو معلوم کرنے کی کوشش کرنی ہے. سب سے پہلے ہم نماز کے فرائض پر بات کر رہے ہیں کہ نماز کے فرائض کیا ہیں. ایک بات یاد رکھیں کہ نماز میں سے اگر کسی فرض کو, بلکہ نماز میں ٹوٹل کتنے فرائض ہیں؟ سات فرض ہیں. کتنے فرض ہیں؟ نماز میں کتنے فرض ہیں؟ نماز میں کتنے فرض ہیں؟ جی ہاں, نماز میں سات فرض ہیں. ان سات فرضوں میں سے اگر آپ نے ایک فرض بھی چھوڑ دیا آپ کی نماز نہیں ہو, ٹھیک ہے؟ ان سات فرضوں میں سے ایک فرض بھی چھوڑ دیا آپ کی نماز درست نہیں ہوگی. اسی لیے ان فرائض کا دھیان رکھنا بہت ضروری ہے. اگر ایک فرض بھی مس ہو گیا یا ایک فرض بھی رہ گیا تو ہماری نماز ضائع ہو سکتی ہے. اسی لیے ان کو بہت ہی توجہ کے ساتھ سننا اور سیکھنا اور عمل کرنا ضروری ہے. دیکھیں ہم تکبیر تحریمہ کہتے ہیں, اللہ اکبر کہہ کر اپنے ہاتھوں کو باندھتے ہیں نا, تو تکبیر تحریمہ نماز کا سب سے پہلا فرض ہے. تکبیر تحریمہ کیا ہے؟ نماز کا سب سے پہلا فرض کیا ہے؟ تکبیر تحریمہ, یعنی اللہ اکبر کہہ کر نماز کو شروع کرنا, ٹھیک ہے؟ تو اگر کوئی شخص غلط تکبیر کہہ دیتا ہے یا لفظ اللہ اس نے غلط استعمال کر دیا, اکبر غلط پڑھ لیا جس کی وجہ سے معنی غلط ہو جاتے ہوں, تو پھر نماز ہی شروع نہیں ہو سکے گی. نماز کو تکبیر تحریمہ کہہ کر شروع کرنا ضروری ہے, ٹھیک ہے؟ یہ بات اپنے ذہن میں رکھیں.
میرا سوال یہ یوسف بھائی, نماز میں اللہ اکبر کہتے ہوئے کہاں تک ہاتھ اٹھانے چاہیے؟
ہاتھ کہاں تک اٹھانے چاہیے؟ بہت بنیادی سوال آپ نے پوچھا ہے, اچھا سوال ہے, نالج کے لیے بہت اہم ترین نالج ہے. دیکھیں جب اب اللہ اکبر کہنا ہے نا, آپ نے ہاتھ یہاں تک اٹھانا, کان کی لو تک, ٹھیک ہے؟ یہ کہلاتی ہے کان کی لو. کیا کہلاتی ہے؟
کان کی لو.
जी कान की लो के लाते, कान की लो तक आपने हाथों को उठाना है ऐसे, और आपने अंगूठे जो हैं वो यहाँ तक टच करने हैं, ठीक है। यूँ टच करके आपके हाथ यूँ होंगे, किबले की तरफ आपकी हथेलियाँ होंगी, और अल्लाहु अकबर कहते हुए अपने हाथों को बांधना है, ठीक है। अल्लाहु अकबर कहते हुए हाथों को बांधेंगे, अल्लाहु अकबर यहाँ से कहना शुरू करेंगे जब आप इसको छोड़ेंगे, ठीक है। देखिएगा अल्लाहु अकबर, ठीक है ना, ये तरीका होता है अल्लाहु अकबर कहते हुए अपने हाथों को हमने नाफ के नीचे बांध लेना है। इससे नमाज स्टार्ट होती है और ये नमाज का पहला फ़र्ज़ है, ठीक है। कुछ लोग यूँ कर लेते हैं अल्लाहु अकबर, ये भी तरीका सही नहीं है। कुछ यहाँ तक कर लेते हैं, बच्चे छोटे छोटे बच्चे होते हैं अल्लाहु अकबर यूँ कर रहे होते हैं, सर के ऊपर हाथ को लेके जा रहे होते हैं, तो ये तरीका भी सही नहीं है। जो तरीका प्यारे बच्चों बताया जा रहा है ना, इस तरीके के मुताबिक अपने अपने हाथों को बुलंद करना है और नमाज यूँ स्टार्ट करनी है, ये एक सुन्नत तरीका है, ठीक है ना। देखें अगर कोई शख्स नहीं भी कर पाता है ना, यानी कि अगर उसने हाथ यहाँ तक नहीं भी उठाए, थोड़े ऊपर कर दिए, थोड़े नीचे भी कर दिए, तभी उसकी नमाज़ हो जाएगी, ठीक है ना। लेकिन तकबीर तहरीमा दुरुस्त तरीके से अदा करना ज़रूरी है, अगर तकबीर तहरीमा से अदा नहीं की तो आपकी नमाज़ दुरुस्त नहीं होगी।
यूसुफ भाई मेरा आपसे सवाल है कि नमाज में नीयत करना भी ज़रूरी है?
नमाज में नीयत करना, जी नमाज के शराइत में से, जब हम नमाज की शराइत पर बात करेंगे ना तो इंशाल्लाह इसको मजीद हम शामिल करेंगे। नमाज की नीयत करना ज़रूरी है।
यूसुफ भाई जबान से भी बोलना ज़रूरी है नीयत?
देखिए नीयत कहते हैं दिल के इरादे को, आपके दिल में ये इरादा होना चाहिए कि मैं ये वाली नमाज पढ़ रहा हूँ, जैसे जोर की नमाज है तो आप ये नीयत करेंगे कि मैं जोर की फ़र्ज़ नमाज की नीयत करता हूँ, मैं जोर की फ़र्ज़ नमाज अदा करता हूँ, ये आप दिल में इरादा कर देंगे ना तो आपकी नीयत हो जाएगी। नीयत कहते हैं दिल के इरादे को, नीयत किसे कहते हैं? हाँ हाँ, जबान से कह लेना ज़्यादा अच्छा है, अगर आप जबान से भी दोहरा लेंगे तो ज़्यादा बेहतर है, लेकिन अगर आप जबान से नहीं दोहरा सके, भूल गए जबान से बोलना, और आपने दिल में इरादा कर लिया ना, आपकी नीयत काफ़ी होगी, आपको जबान से कह लेना ज़रूरी नहीं होगा, ठीक है।
यूसुफ भाई क्या बैठ कर नमाज पढ़ सकते हैं?
बैठ कर नमाज पढ़ने से नमाज होगी या नहीं, देखें जो फ़र्ज़ नमाज है ना, फ़र्ज़ नमाजें समझते हैं कौन कौन सी हैं? पहली फजर, फिर जोहर, फिर असर, मगरिब, इशा, ये फ़र्ज़ नमाज हैं, ठीक है। फजर की नमाज में कितने फ़र्ज़ होते हैं?
दो
फ़र्ज़ रकात होती हैं। जोहर की नमाज में कितनी फ़र्ज़ रकातें होती हैं?
चार।
असर की नमाज में?
चार।
मगरिब की नमाज में?
तीन।
इशा की नमाज में?
चार
फ़र्ज़ और तीन वितर होती हैं, ये वाजिब होती हैं। तो जो नमाजें फ़र्ज़ हैं या जो नमाज वाजिब है उसको खड़े होकर पढ़ना ज़रूरी है। अगर बिला वजह बैठकर नमाज पढ़ी जाए, फ़र्ज़ नमाज बैठकर पढ़ेंगे, फ़र्ज़ नमाज नहीं होगी, ठीक है। और अगर नफिल नमाज पढ़ रहे हैं, मिसाल के तौर पर इशराक चाश पढ़ रहे हैं, या जो है वो जोहर की नमाज में आखिरी जो दो नफिल होती हैं, ठीक है ना, अगर वो बैठ कर पढ़ी तो सवाब तो कम हो जाएगा लेकिन नमाज हो जाएगी, ठीक है, सवाब कम हो जाएगी लेकिन नमाज हो जाएगी। तो फ़र्ज़ नमाज प्यारे बच्चों खड़े होकर पढ़ना ज़रूरी होता है, नफिल नमाज खड़े होकर पढ़ना ज़रूरी नहीं लेकिन सवाब कम हो जाएगा, तो इसीलिए बिला वजह नफिल नमाज भी बैठकर नहीं पढ़नी चाहिए।
यूसुफ भाई अगर किसी की टांगें बहुत ज़्यादा दुख रही और वो खड़ा ही नहीं हो पा रहा तो कैसे पढ़ेगा?
अगर कोई मजबूर है तो हमारा दीन, हमारी शरीयत उसको इजाज़त देती है कि अगर वो खड़े ही नहीं हो पा रहा है बिल्कुल भी, तो अब वो सिर्फ बैठ सकता है, खड़ा नहीं हो पा रहा है, तो फिर उसे इजाज़त मिल जाएगी, क्या वो बैठ कर नमाज पढ़ सकता है। लेकिन अगर थोड़ी बहुत तकलीफ, थोड़ा बहुत दर्द हो रहा है और सुस्ती की वजह से वो नहीं पढ़ रहा है, तो फिर तो ऐसा नहीं करना चाहिए ना, नमाज में सुस्ती नहीं होनी चाहिए, नमाज खड़े होकर पढ़ना ज़रूरी है, फ़र्ज़ नमाज खड़े होकर पढ़ना ज़रूरी है। अच्छा इसको कहते हैं क़याम, क्या कहते हैं?
क़याम।
देखिए पहला हो गया तकबीर तहरीमा, पहला फ़र्ज़ क्या है?
तकबीर तहरीमा।
दूसरा फ़र्ज़ क्या है? क़याम। क्या है? क़याम का मतलब है खड़े होकर नमाज पढ़ना, क़याम का मतलब क्या है? खड़े होकर नमाज पढ़ना, तो क़याम जो है ये करना भी फ़र्ज़ है, ठीक है। इसीलिए इसका भी ध्यान रखें कि फ़र्ज़ नमाज जो है वो खड़े होकर पढ़ना ज़रूरी है, इसको क़याम कहते हैं, ये नमाज का दूसरा फ़र्ज़ है, ठीक है। और नमाज का तीसरा फ़र्ज़ है किरात करना, تو قرات کرنا یعنی جو آپ قرات کرتے ہیں نا, سورہ فاتحہ پڑھتے ہیں, سورہ اخلاص ساتھ میں ملاتے ہیں, کچھ سورت ملا لیتے ہیں, تو قرات کرنا یہ نماز کا کون سا فرض ہے؟ تیسرا فرض ہے. ٹھیک ہے, قرات کرنا بھی ضروری ہے.
السلام علیکم یوسف بھائی.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا آپ سے یہ سوال ہے, نماز میں سورہ فاتحہ پڑھنا ضروری ہے؟
نماز میں سورہ فاتحہ پڑھنا جی بالکل ضروری ہے.
کیا اس کے بغیر نماز نہیں ہوگی؟
دیکھیں سورہ فاتحہ پڑھنا نا واجب ہے, نماز میں سورہ فاتحہ پڑھنا کیا ہے؟
واجب.
جی ہاں, اس کو جان بوجھ کے نہیں چھوڑ سکتے. نماز میں سورہ فاتحہ پڑھنا ضروری ہے, نماز میں اس کو چھوڑنے کی بالکل بھی اجازت نہیں. ٹھیک ہے, سورہ فاتحہ پڑھنا فرض نہیں ہے لیکن واجب ہے. کیا ہے؟
واجب.
ہاں, نماز میں سورہ فاتحہ پڑھنا واجب ہے, ضروری ہے, اس کو چھوڑنے کی اجازت نہیں ہے. تو سورہ فاتحہ پڑھنا ضروری ہے. ٹھیک ہے
یوسف بھائی, میرا آپ سے یہ سوال ہے کہ سورہ فاتحہ کے ساتھ اور کتنی سورتیں پڑھنا ضروری ہیں؟
سورہ فاتحہ کے ساتھ اگر آپ کوئی بھی سورت ملانا چاہیں تو اس کی کوئی پابندی نہیں, کیونکہ قرآن کریم میں اللہ تعالیٰ ارشاد فرماتا ہے فَقْرَأُوا مَا تَيَسَّرَ مِنَ الْقُرْآنِ, جو قرآن تمہیں یاد ہے آسان لگتا ہے وہ پڑھو. ٹھیک ہے, تو کم از کم ایک بڑی آیت پڑھنا یا چھوٹی تین آیتیں پڑھنا جو بڑی آیت کے برابر ہوں وہ پڑھنا ضروری ہے. مثال کے طور پر سمجھ لیں, سورہ فیل پڑھ لیں, سورہ قریش پڑھ لیں, سورہ کافرون پڑھ لیں, سورہ اخلاص پڑھ لیں, ٹھیک ہے نا, سورہ نصر پڑھ لیں, سورہ دحا پڑھ لیں, سورہ علم نصرہ پڑھ لیں, تو آپ کو اختیار ہے. اگر آپ کوئی بھی سورت ملانا چاہتے ہیں اس میں کوئی پابندی نہیں ہے.
میرا یہ سوال ہے کہ نماز میں ثنا پڑھنا ضروری ہے؟
ثنا جو پڑھی جاتی ہے وہ کس وقت پڑھتے ہیں؟ جب نماز اسٹارٹ کرتے ہیں نا, اللہ اکبر کہہ کر ہاتھ باندھ لیتے ہیں, اس کے بعد کیا پڑھتے ہیں سب سے پہلے؟
ثنا.
ثنا پڑھتے ہیں نا, یہ سورہ فاتحہ پڑھتے ہیں پہلے, پھر ثنا پڑھتے ہیں, کیا کرتے ہیں؟
ثنا پڑھتے ہیں.
پہلے ثنا پڑھتے ہیں, پھر کیا پڑھتے ہیں؟
الحمدو.
الحمدو سورہ فاتحہ پڑھتے ہیں, اور اس کے بعد کیا پڑھتے ہیں؟ کوئی بھی سورت ملاتے ہیں, ہے نا. ثنا سب سے پہلی پڑھی جاتی ہے. ثنا پڑھنا سنت ہے. کیا ہے؟
سنت ہے.
کیا ہے؟
سنت ہے.
جی ہاں, ثنا پڑھنا سنت ہے, فرض نہیں ہے, واجب نہیں ہے, لیکن سنت موقعہ ہے, اس کو پڑھنا ضروری ہے. لیکن اگر کسی نے ثنا نہیں پڑھی تو اس کی نماز ہو جائے گی, لیکن ثنا کو چھوڑنے کی اجازت نہیں ہے, پڑھنا ضروری ہے. ٹھیک ہے, اس کو سورہ فاتحہ سے پہلے پڑھا جاتا ہے لیکن ثنا پڑھنا ضروری ہے, ثنا کو نہیں چھوڑ سکتے. ٹھیک ہے
یوسف بھائی, میرا آپ سے سوال یہ ہے کہ نماز میں بسم اللہ پڑھنا ضروری ہے؟
بسم اللہ بھی پڑھنی چاہیے, سنت ہے بسم اللہ بھی. اور آپ کو پتہ نا, جب آپ تلاوت کرتے ہیں تو ثنا پڑھیں گے, ثنا کے بعد کیا پڑھیں گے؟ تعوذ, اعوذ باللہ من الشیطان الرجیم, پھر کیا پڑھیں گے؟ بسم اللہ الرحمن الرحیم. جی ہاں, پہلے تعوذ پڑھیں گے, پھر تسمیہ پڑھیں گے, اعوذ باللہ, بسم اللہ, اس کے بعد سورہ فاتحہ پڑھیں گے, اس کے بعد پھر کیا پڑھیں گے؟ بسم اللہ الرحمن الرحیم, اور اس کے بعد جو ہے ایک سورت پڑھیں گے. ٹھیک ہے نا, تو بسم اللہ پڑھنا بھی سنت ہے, تو جب تلاوت کی جائے تو اس سے پہلے بسم اللہ پڑھی جاتی ہے, تو لہٰذا بسم اللہ پڑھنی چاہیے سورہ فاتحہ سے پہلے. ٹھیک ہے
یوسف بھائی, میرا آپ سے سوال ہے کہ نماز میں ہاتھ باندھنے کا طریقہ کیا ہے؟ آپ اس کا صحیح طریقہ بتا دیں.
نماز میں ہاتھ باندھنے کا طریقہ بہت آسان ہے, ایزی ہے, کوئی مشکل نہیں ہے. ٹھیک ہے نا, نماز میں ہاتھ باندھنے کا طریقہ یہ, جب آپ تکبیر کہہ لیتے ہیں نا, اللہ اکبر کہہ کر جب اپنے ہاتھوں کو آپ نے باندھنے, ناف کے نیچے ہاتھ باندھیں گے اور تین انگلیاں یہاں رکھیں گے, چنگلیاں اور انگوٹھا یوں اغل بغل کریں گے اور اس کو ناف کے نیچے رکھا جائے گا. آپ کو ہاتھ باندھ کے دکھاتے ہیں اور آپ نے پھر اسی کے مطابق ہاتھ باندھنا ہے. آ جائیں بھائی, آپ آ جائیں ذرا, ابھی آپ کو پریکٹیکل کر کے دکھائیں گے کہ ہاتھ کو کیسے باندھنا ہے. ٹھیک ہے, آپ ہاتھ باندھ کے دکھائیں گے, ہاتھ باندھ کے دکھائیں گے, پہلے تکبیر کہیں گے. ٹھیک ہے, اور جو ہم نے آپ کو طریقہ سکھایا تھا, یہاں سے اللہ اکبر کہتے ہوئے ہاتھوں کو باندھنا ہے اور ناف کے نیچے ہاتھ لا کر باندھنے, اور دیکھیں اس طرح سے آپ کی تین انگلیاں یہاں ہونی چاہیے, چنگلی اور انگوٹھا یہاں اغل بغل ایسے. ٹھیک ہے, اس کو ناف کے نیچے لا کر باندھنا ہے. چلیں, یہ تکبیر کہیں گے پیارے بچوں, آپ نے غور سے ان کو دیکھنا ہے. چلیں, پہلے ہاتھ رکھیں گے یہاں پر, کان پہ ہاتھ رکھیں, ایک منٹ. ٹھیک ہے, ہاتھ اس طرح کریں ایسے. ٹھیک ہے, اب آپ کی نظر سامنے ہوگی. ٹھیک ہے, آپ دیکھیں ان کا جو انگوٹھا ہے ان کی کان کی لو پر ہے. اب اللہ اکبر کہتے ہوئے آپ نے ہاتھوں کو ناف کے نیچے باندھنا ہے. جی, تھوڑا سا ہاتھ اور نیچے کریں, ठीक है, अब इस तरह से देखें प्यारे बच्चों, तीन उंगलियां इनकी आप देख रहे हैं यहाँ पर आ रही, अंगूठा इनका पीछे जा रहा है, चुंगलियां इनकी यहाँ से आ रही है, और हाथ को नाफ के नीचे बांधना है। ये है नमाज में हाथ बांधने का तरीका। आपने इस तरह से नमाज में हाथों को बांधना है। तकबीर कहते हुए आपने यहाँ पर जो है अंगूठे कान की लौ पे लगाने हैं, और उसके बाद हाथ इस तरह बांधने, देख लिया आपने फैजान, इस तरह से हाथों को बांधा जाएगा। प्यारे बच्चों इसमें आपने जो है गड़बड़ नहीं करनी, हाथों को आगे पीछे नहीं करना है, ऊपर नीचे नहीं करना है, हाथों को पीछे लटकाना नहीं है। इस बात का ध्यान रखें कि हम जो नमाज में हाथों को जहाँ रखना है, नज़र को जहाँ रखना है, हम वहीं पर हाथ या नज़र को रखें, ताकि हमारी नमाज में कोई मसाला ना हो और हम दुरुस्त तरीके से अपनी नमाज को मुकम्मल करने में कामयाब हो जाएं। जज़ाकअल्लाह खैर।
यूसुफ भाई मेरा आपसे सवाल ये है कि रुकू में कितना झुकना चाहिए? बाज बच्चे ज़्यादा झुक जाते हैं, बाज बच्चे थोड़ा सा झुकते हैं, तो आपके इस हवाले से बता दें।
रुकू में कितना झुकना चाहिए? देखिए रुकू में ना आपकी कमर सीधी हो जाए, हाथ जो ना घुटनों तक पहुंच जाए। हाथ कहाँ होने चाहिए? घुटनों के ऊपर होने चाहिए हाथ आपके, ठीक है। कमर आपकी बिल्कुल सीधी होनी चाहिए और गर्दन ऊपर नीचे भी नहीं होनी चाहिए, इसका ध्यान रखना ज़रूरी है, ठीक है ना। आप आए आपका रुकू करके दिखाते हैं, इनका रुकू दिखाएंगे हम। हमारे साथ उबैद मौजूद हैं, आपको रुकू करके दिखाएंगे कि रुकू में आपने पूछा ना रुकू में कितना झुकना है, ठीक है ना, और प्रॉपर झुकने का तरीका इसका क्या है, बहुत ज़्यादा नहीं झुकना है, बहुत कम नहीं झुकना है, इसका झुकने का एक पूरा जो तरीका है, कितना झुकना ज़रूरी है और आपके हाथ कहाँ होने चाहिए। आप उबैद को देखेंगे फिर इसी के मुताबिक फॉलो करेंगे, आपने इसी के मुताबिक अमल करना है, आपको ये करके दिखाएंगे कि आपने रुकू में कितना झुकना है। जी उबैद, अल्लाह अकबर कहते हुए रुकू में जाएंगे, हाथ बांधे पहले, आपके हाथ नीचे बंधे हुए, हाथ इसी तरह बांधे जैसे अभी बताए थे, बिल्कुल ठीक। चलें मैं अल्लाह अकबर कहूँगा, आप फिर रुकू में जाकर दिखाएंगे रुकू कैसे करना है। जी अल्लाह अकबर, थोड़ा ऊपर हो जाए, देखें यहाँ देख रहे हैं आप, इनकी कमर सीधी है नहीं है? यूं है ना, यूं नहीं करना है भाई उबैद, आप कम झुके हुए हो। देखें आपकी कमर भी सीधी नहीं आ रही है, थोड़ा ज़्यादा झुकें। देखें ये तो बहुत ज़्यादा झुक गए भाई आप, पहले बहुत कम झुके हुए थे, बहुत ज़्यादा झुक गए। इसी तरह कह रहे थे ना, कुछ बच्चे ज़्यादा झुक रहे होते हैं, कुछ कम झुक रहे होते हैं, ऐसे नहीं करना। अपनी कमर को स्ट्रेट करें, सीधा ऊपर हो जाएं, ऐसे थोड़ा सा नीचे, थोड़ा सा नीचे। अब देखें बिल्कुल अब सही आ रहा है ना, इनका जो सर है इनकी कमर की सीध में आ रहा है, ठीक है ना, स्ट्रेट हो गया। इनके जो हाथ हैं देखें घुटने के ऊपर आ रहे हैं, हाथ बिल्कुल स्ट्रेट, पाँव बिल्कुल स्ट्रेट, और कमर भी सीधी है, और देखें इनका सर भी बिल्कुल सीध में आ रहा है। ये अंदाज है, आपकी जो नज़र है दोनों पाँव के दरमियान में यहाँ पर होगी, और यहाँ पर क्या पढ़ते हैं रुकू में? सुभान रब्बियल अज़ीम पढ़ते हैं। कितनी बार पढ़ते हैं?
तीन
बार पढ़ते हैं। तो नमाज में ये रुकू करना भी फ़र्ज है। रुकू करना क्या है?
फर्ज है।
जी हाँ, लेकिन रुकू का जो अंदाज है ना, रुकू का जो अंदाज है वो ये रखा करें, बिल्कुल गर्दन झुकानी नहीं है, बिल्कुल गर्दन ऊपर भी नहीं करनी है, हाथ भी टेढ़े मेढ़े नहीं होने चाहिए। ये जो आप इनकी उंगलियां देख रहे हैं घुटने के चारों तरफ, यूं इसको गोया कि आपने घुटनों को पकड़ लिया, ठीक है ना, इस तरीके से नमाज पढ़ना चाहिए। तो इस तरीके से नमाज पढ़े रुकू करेंगे तो आपका रुकू बिल्कुल दुरुस्त होगा। जज़ाकअल्लाह उबैद भाई, तशरीफ ले जाइए।
अगर नमाज में बाबर छींक आए तो क्या करना चाहिए?
देखें आवाज़ जो है ना वो अगर छींक आ भी जाए ना तो आवाज़ ज़ोर से ना निकालें, एक तो कोशिश ये करें। दूसरा ये कि दो हाथ इस्तेमाल ना करें छींक में, अपने मुंह या नाक को ढांपने के लिए दो हाथ इस्तेमाल नहीं करेंगे। तीसरा ये कि अल्हम्दुलिल्लाह ना कहें उस पर, क्योंकि आप नमाज की हालत में है ना, तो बहुत ज़्यादा ध्यान रखना ज़रूरी है। प्यारे प्यारे बच्चों आपने आज का प्रोग्राम देखा, हमने आपको आज के प्रोग्राम में नमाज की कुछ शराइत, कुछ फ़राइज बताने की कोशिश की, जिसमें किरात भी है, क़याम भी है, रुकू भी है, और इससे मुतालिक जो छोटे छोटे मसाइल थे जिनका जानना ज़रूरी है हमने आपके सामने बयान करने की कोशिश की है, ताकि इनमें होने वाली गलतियों से भी हम बच सकें और उसका दुरुस्त तरीका भी हम मालूम कर सकें। अल्लाह तबारक व तआला हम सबको इन बातों को याद रखने की और उन पर अमल करने की और दुरुस्त तरीके से नमाज पढ़ने की तौफीक अता फरमाए। आमीन बिजाह नबी अमीन सल्लल्लाहु तआला अलैहि वाली वसल्लम, सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
سے دلوائے گی تم کو جنت نماز.